असतो मा सतगमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आगामी बिहिबार अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ। साक्षरता दिवसलाई नै अवसर बनाएर आजको श्रृंखलामा हामी नेपालको सन्दर्भमा साक्षरताको अवस्था के छ, साक्षरतालाई सिकाइसँग कसरी जोड्न सकिन्छ, समग्रमा साक्षरताको विकासका निम्ति गर्नुपर्ने कुराहरू के हुन्, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ सेभ द चिल्ड्रेनकी शिक्षा सल्लाहकार डाक्टर लक्ष्मी पौडेल। पौडेलजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद टेकराजी।
शुरूआतमा सामान्य रूपमा बुझ्दाखेरि साक्षरता भन्नाले लेखेको पढ्न जान्ने र लेख्न जान्नेलाई बुझिन्छ, तर यो साक्षरताको अर्थ यही हो कि कुनै फरक छ?
अब यहाँले भने जस्तै एउटा लिटरेट भनौँ न, लिटरेट मिनिङ चाहिँ अब कुनै पनि व्यक्तिले पढ्नलाई लेख्नलाई जान्नेसित जोडिन्छ, होइन? सामान्य उसमा बुझ्दाखेरि अब अलिकति हामीले त्योभन्दा अलिकति माथि रहेर कुरा गर्ने हो भने त्यसित जीवनसँग त्यसको जोडाइ, होइन, दैनिकीसित त्यसको जोडाइ, अनि मान्छेको व्यवहारसित त्यसको जोडाइलाई पनि हामीले हेर्नुपर्छ। त्यसले कतिको सहज गरिराखेको छ, होइन, त्यो त्यो पाटोसँग व्यावहारिक पाटोहरू पनि जोड्नुपर्छ भन्ने हो मेरो चाहिँ।
तपाईँले भने जस्तो व्यवहारसँग जीवनसँग जोडाइ भन्नाले के बुझ्ने, कसरी बुझ्ने?
अब अहिले सामान्यतया हामीले अब यो साक्षरतै अभियान चलाउँदै गर्दाखेरि मान्छेलाई भनौँ न, पहिला हिजोको दिनमा अलि बढी यो एडल्ट लिटरेसीका कुरा गर्दाखेरि हिजोको दिनमा एकदम ल्याप्चे लाउनु पर्नेलाई त्यहाँबाट बाहिर निकाल्ने भन्ने जस्तो हिसाबले बुझिरखिया छ, होइन? त्यो पाटो एउटा कतै भनौँ न एउटा अफिसियल डकुमेन्टमा कोही आफै पाछेर हुँदाखेरि त्यसलाई सिग्नेचर गर्ने कुराहरू त हुन सक्ला। अब सँगसँगै मान्छेको दैनिकी चलिराखेको छ नि त, म बजारमा जान्छु, म घरमै हुन्छु, घरका विभिन्न गतिविधिहरू हुन्छन्, होइन, त्यसमा त मेरो सिकाइ जोडिएर मलाई सहज बनाएको छ कि छैन भन्ने पाटो पनि महत्वपूर्ण हुन्छ भनेर मैले त्यसरी जोड्न पनि हजुर।
यसलाई अझ यसरी बुझौँ, जस्तो लेखेको पढ्न जान्ने र आफैले लेख्न जान्ने भन्दा पनि त्यो कुरालाई व्यवहारमा लागू गर्न जान्ने कुराले कति प्रभाव पारिरहेको छ भन्ने कुरालाई यसलाई यसरी बुझ्ने हो?
हजुर हजुर, डेफिनेटली।
जस्तो कुनै पनि मुलुकको साक्षरता मापन गर्ने आधार चाहिँ के हो?
होइन, साक्षरता मापन गर्ने त अब यो लिटरेसीको रूपमा कुरा गर्दाखेरि तपाईँ हामीले अघि कुरा गर्यौं नि, एउटा मान्छेले लेख्न पढ्न जान्ने छिटै जोडिएको हुन्छ टेक्निकल टर्म चाहिँ, होइन, टेक्निकल्ली। तर अब मैले अघि कुरा गरेँ नि, त्यति त लेख्न र पढ्नसित जोडिँदाखेरि उसको दैनिकीसित त्यसले कतिको सहज गराइराखेको छ भने भयो भने बल्ल त्यो साक्षर मान्छे, होइन, साक्षर व्यक्ति, होइन, सँग त्यो जोडिने भयो नि त कुराकानीहरू, उसले कसरी कसरी व्यवहारमा त्यसलाई त्यसलाई प्रयोग गर्न सकिराखेको छ, होइन, दैनिकीलाई त्यसलाई कतिको सहज बनाइरहेछ भनेर हेर्ने कुरा हो नि त।
नेपाल चाहिँ साक्षरताको हिसाबले नेपाल कुन अवस्थामा छ?
अब हाम्रो लिटरेसीको तपाईँको तथ्याङ्क हेर्ने हो भने अब छ वर्ष माथिकोलाई चाहिँ 78% जति नेपालीहरू साक्षर छन् भन्ने हिसाबले अब तथ्याङ्क छ, होइन? अब एकदम विकसित देशतिर तुलना गर्ने हो भने फिनल्यान्डलाई फुल लिटरेसी भनेर भन्छन्, युरोपियन कन्ट्रीहरू अलि धेरै अगाडि छन्, होइन, अनि अब इन्डियाको पनि विभिन्न प्रान्त पछि फरक फरक छ, केरलाहरू विभिन्न स्टेटहरूलाई हेर्ने हो भने फरक फरक देखिन्छ। त्यो हिसाबले यो तथ्याङ्ककै हिसाबले हामी एकदमै अब नेपाल पुअर स्टेट भनेर मैले ठ्याक्कै अहिले ऱ्याङ्क चाहिँ मैले यहाँ तपाईँसँग गर्न सकिनँ, होइन, वर्ल्डको ओभरअल उसमा चाहिँ ऱ्याङ्कको हिसाबले तर अब यसले समग्र के देखाउँछ भने अझै पनि 22% नेपालीहरू पढ्न लेख्न नजान्ने हिसाबले कुरा गर्दाखेरि हामीले जुन एउटा परिकल्पना गरिराखेका छौँ एउटा भनौँ न एउटा समृद्ध नेपाल सुखी नेपालको हिसाबले अगाडि बढाइराख्ने र अब सन् 2030 चाहिँ सबैलाई साक्षरता गराउने भन्ने हिसाबले एउटा सस्टेनेबल डेभलपमेन्ट गोलसित पनि जोडेर अगाडि बढिरहेको सन्दर्भमा गर्दाखेरि हामीले गर्नुपर्ने मेहनत चाहिँ अलि अझै देखिन्छ भनौँ न मेहनत अब यो तपाईँको कुरा हामीले कसरी पनि हेर्नुपर्छ भने म अब धेरै नेपालकै भित्रैको डाइभर्सिटीलाई हामीले हेर्नुपर्ने हुन्छ कि बाहिरसित तपाईँले एउटा देशसित तुलना गरेर ल फिनल्यान्ड चाहिँ 70% रहेछ नर्वे रहेछ नेपाल के भएन भन्ने पाटोले मात्रै हामीले हेरेर हुँदैन होइन हामी बिचको चाहिँ भौगोलिक संरचना हाम्रो विविधता अहिले यो सङ्घीय संरचना आइसकेपछि नेपालमा पनि त छ नि त तपाईँ अब सहरी एरियामा हेऱ्यो भने त्यो अब धेरै मान्छेहरूमा चाहिँ अवस्थाहरू राम्रो देखिन्छ अब विशेष गरी अझै मैले एकदम क्याटागोरिकल्ली भन्ने भने तपाईँ धेरै हामी जानै पर्दैन अब तपाईँ यही अब म त एडल्ट लिटरेसीको म विज्ञ चाहिँ त होइन तैपनि समग्र शिक्षा क्षेत्रमा काम गर्दै गर्दाखेरि अब गभर्मेन्टले जुन साक्षरता जिल्ला अथवा पालिका घोषणा गर्ने अभियान चलिरहेको छ नेपाल नेसनल लिटरेसी क्याम्पेन भने 2006 सुरुवात गरेको 2006-15 सुरुवातमा त्यसरी सुरुवात गरेर काम गर्दै गर्दा अलिकति फोकस हिसाबले काम गर्दै गर्दा अब अहिले 61 जिल्ला घोषणा भएका छन् होइन एउटा भेरी इन्ट्रेस्टिङ चाहिँ 16 घोषणा हुन बाँकी छ त तराईको 8 जिल्ला चाहिँ यो घोषणाभित्र पर्दैन कि तपाईँलाई मैले यहाँनिर के कुरा गर्न खोजेँ भने हाम्रो यो विविधता छ नि यो डाइभर्सिटी छ नि ए डोल मोडल एक ठाउँमा राखेर हेर्ने खाले छैन कि नेपालको होइन ग्लोबल रूपमा यसो तथ्याङ्क हेर्दा गर्दै गर्दाखेरि हामी एकदमै नराम्रो होइन पुअर भन्ने हिसाबको पनि छैन तर यहाँभित्रको विविधता छ नि यो विविधतालाई सम्बोधन गर्न सकेनौँ भने हामीले पूर्ण साक्षरता देश भनेर जुन हिसाबले अगाडि बढ्न खोजिरहेको छौँ लिटरेट नेपालको अभियानबाट अगाडि बढ्न खोजिरहेको छ राज्य त्यसको लागि हामी पूर्ण हुनका लागि चाहिँ थप मेहनत गर्ने थप हाम्रो विविधतालाई हेर्न औल्याउनु पर्ने त्यही अनुसारको स्रोतको विनियोजन गर्नुपर्ने होला अब अझै मैले भन्दा त अब यो जुन सङ्घीय संरचना भइसकेपछि यो यसको मुख्य रूपमा यसको जिम्मेवारी अथवा यसलाई चाहिँ राम्रोसँग सम्बोधन गर्ने निकाय भनेको स्थानीय सरकार हो होइन स्थानीय सरकारले आफ्नो त्यहाँको वस्तुस्थितिलाई विश्लेषण गरेर कार्ययोजना बनाए भने चाहिँ यो साक्षरताको कुरा पनि हुन्छ म फेरि अहिले यो तपाईँले साक्षरता मात्रै भनिराख्नु भएको छ होइन त्यो साक्षरताभन्दा अलिकति माथि उठेर अघि मैले जोडेँ नि शिक्षासित जीवनसित जोड्ने कुरा हामी ल्याएनौँ भने त्यो वान सेटे टाइमको साक्षरता लेख्ने र पढ्ने गरे अनि फेरि अर्को वर्ष चाहिँ त्यो बिर्सनी हिसाबको हुन्छ नि होइन त्यस्ता इन्टरभेन्सनले हामीलाई धेरै सहयोग नगर्न सक्छ त्यसैले हामी अलिकति हाम्रो सिकाइसित यो एडल्ट लिटरेसी मात्रै होइन समग्र नेपालको सिकाइसित चाहिँ हामीले विश्लेषण गर्नुपर्छ यो अन्तर्राष्ट्रिय साक्षरता दिवस भन्दै गर्दाखेरि शिक्षाको समग्र पाटोलाई हेर्नलाई चाहिँ मैले अनुरोध गर्न चाहन्छु
हामीलाई देखाइएको तथ्याङ्क अनुसार तथ्याङ्कमा देखिएको साक्षरता भन्दा व्यावहारिक रूपमा चाहिँ अलिक फरक हुन्छ भन्छन् यो कति यथार्थपूर्ण
अब यस्तो हो हामीसँग कुनै पनि अब नेसनलवाइज रूपमा तथ्याङ्क आउने भनेको हाम्रो एउटा सेन्ससले दिन्छ होइन अब एउटा प्रोजेक्सन डेटाहरू एन्युअल बेसिसमा निकाल्ने सिस्टम छ त्योबाट हेर्ने होइन हामीले एकदमै अब कुनै पनि एउटा भ्यालिड तथ्याङ्क बिना चाहिँ यो तथ्याङ्क गलत छ अथवा यो सही छ भनेर भन्ने चाहिँ आधार चाहिँ हुँदैन तर के हो भने एउटा हामी काम गर्दै गर्दाको हाम्रो इम्प्रेसन म त अब एकदम धेरै फिल्डतिर पनि जान्छु होइन त्यो फिल्डतिर जाँदै गर्दाको कुरा के हो भने इभन यो घोषणा गरिसकेपछि पनि त्यो घोषणा त गरियो अब 6 एक वर्षका त्यत्र लिटरेसी प्रोग्रामहरू चलाइसके पछि पनि अब त्यो प्रयोगमा आएन मैले दैनिकीमा त्यसलाई जोड्न सकिनँ भने त्यो चाहिँ बिर्सेर फेरि ब्याक हुने रहेछन् कि मैले अब कतिपय मेरो आफ्नो गाउँघरमा गएकोमा पनि पहिला त अलिअलि आउँथ्यो अहिले त बिर्सियो भन्ने पाटोहरू पनि छ भनिसकेपछि त्यो तथ्याङ्क र अर्को पाटो पनि लाई पनि केही अब एकदम जति हामीले डिक्लेयर गर्दै गए यो सबै चाहिँ 100% यही नै अवस्था छ भन्न सक्ने अवस्था चाहिँ अलि नहुन सक्छ छैन भन्छु मैले अहिले होइन त्यसलाई पुनर्जागरण गर्ने त्यसलाई निरन्तरता दिने अनि त्यो पाटो सँगसँगै कामहरू हुन्छ पोस्ट लिटरेसीका कुराहरू पनि अलिअलि गभर्मेन्टबाट भएका छन् होइन तर त्यतिले मात्रै नपुगेको जस्तो चाहिँ मलाई लाग्छ इभन म आफ्नै गाउँघरतिर जाँदाखेरि पनि त्यो पहिला चाहिँ लिटरेसी क्लासमा बसेका अनि अब गइरहेका आमाहरू बुवाहरू देख्दाखेरि पहिला त अब आउँथ्यो गरिन्थ्यो त्यसपछि त्यो गर्न बिर्सियो धेरै गर्न पनि नपर्ने अहिले त फेरि उयो गरियो कतिपय हुनुहुन्छ होइन तर अब यसको मतलब चाहिँ सबै त्यस्तै छन् भन्ने पनि होइन कतिले व्यवहारमा लागू गरेर मेरो जीवन एकदम सहज भयो हिजो चाहिँ एकदम अब भनौँ न त्यो शब्द ठिकुनालाई अब एकदम नदेख्ने थियो अन्धकार थियो अहिले यसले गर्दाखेरि सहज बनाए भन्ने पाटो पनि छ त्यस कारणले यो हामी एकदम डिक्लेरेसनको पाटो भनेर यो पुरै त्यो एउटा विन्स टाइपको हुन्छ नि त एउटा पब्लिसिटी भन्ने भन्दा पनि हाम्रो नागरिक समग्र उसले चाहिँ जीवनमा त्यसलाई चाहिँ कतिको सहज बनाइरहेको छ कतैले त्यसलाई चाहिँ निरन्तरता गर्न सक्नुभयो त्यहाँ चाहिँ ग्याप गर्नलाई चाहिँ निरन्तरता गर्नलाई गाह्रो परिरहेकालाई कसरी सहज गराउन सकिन्छ होइन दैनिकीसित उहाँहरूलाई जोड्नका लागि के हुन सक्छ होला घरमै छोराछोरी छन् त्यो छोराछोरीले कसरी सिकाउन सक्छन् होला पढ्ने लेख्ने माथिल्लो कक्षामा गएका घरका बाउआमालाई भन्ने कुराहरू होला होइन त्यसरी हेर्नुपर्छ होला जस्तो लाग्छ केकराजी
पछिल्लो समयमा जसरी साक्षर स्थानीय तह जिल्ला प्रदेश घोषणा गरिँदैछ त्यो अलि हतार गरियो जस्तो लाग्दैन तपाईँलाई
यस्तो हतार त अब कस्तो भने अब त्यसलाई सबै हिसाबले विश्लेषण गरेर मापदण्डहरू भएर गर्दाखेरि हतार भन्ने कुरा हुँदैन होइन तर अब कहिले काहीँ चाहिँ हामी घोषणाका लागि घोषणा गर्छौँ
मैले त्यही जोडिरहेको जस्तो फलानु जिल्ला साक्षर घोषणा भइसक्यो मैले पनि गर्नुपर्छ भन्ने हिसाबले जसरी प्रतिस्पर्धाका आधारमा घोषणा गरिँदैछ यो अलि हतार भइरहेको छ कि छैन भनेर मैले जान्न चाहेको
होइन यस्तो हो मैले अघि नै भने नि त हतार भन्ने भन्दा पनि तपाईँले केलाई हतार भन्नुहुन्छ कि कुनै पनि त्यो प्रक्रियागत रूपमा त्यसलाई चाहिँ सबै विधाहरू त्यसको एउटा एसुरेन्सको पाटो नभइकन भयो भने हतार भन्नु पर्यो अरे होइन त्यो अलिअलि छ भने कतै होइन उता गर्यो मेरोमा पनि गर्नु पर्यो भनेर अलिकति त्यो लेभलको प्रेसरले गरेको अब सबै हिसाबले विधा पुऱ्याएर गरेकालाई हतार भन्न पनि भएन अब तर हामी के हो भने अघि मैले उठाइरहेको पाटो चाहिँ त्यो घोषणा मात्रै ठुलो कुरा होइन भन्ने कुरा गरेँ अर्को त्यो घोषणै गर्ने अवस्थामा पनि यो विविधता मैले देखाएँ नि मधेस प्रदेशको आठवटै जिल्ला कुनै पनि भएको छैन अनि तपाईँको लुम्बिनीको कपिल वस्तु भएको छैन अनि कर्णालीबाट मुगु जुम्ला हुम्ला कालीकोट डोल्पादेखि छैन सुदूरपश्चिमबाट कञ्चनपुर र डोजी गरेर समग्र अहिले चाहिँ अब गभर्मेन्टकै तथ्याङ्क हो है फेरि यो मैले आफूले बनाएको होइन 176 अझै घोषणा हुनलाई बाँकी स्थानीय तह चाहिँ देखिन्छ अब हतारो भन्दा पनि यसलाई विधिगत रूपमा गर्न पर्यो जहाँ चाहिँ अलिकति यो एकदम क्रिटिकल देखियो नि तपाईँले क्रिटिकल यसले इन्फर्मेसन दिइरहेछ क्या मधेस चाहिँ एकदम धेरै पछाडि छ है भनेर अब त्यस्ताका लागि एक त मधेसको हरेक हिसाबले शिक्षामा पछाडि परिरहेको अवस्था छ होइन त्यो हिसाबले हामीले कसरी चाहिँ यो अभियानलाई अथवा यो मोटोलाई साकार गर्न सकिन्छ अरूतिरका सिकाइबाट पनि यसलाई कसरी सम्बोधन गर्ने भन्ने हिसाबले स्थानीय सरकारलाई अलिक बढी जिम्मेवार गराएर त्यहाँको वस्तुस्थिति गरेर स्रोतहरू होइन अनि त्यो घोषणा मात्रै होइन है त्यसितको पछाडि प्रारम्भिक बाल विकासदेखि त्यो सिकाइलाई पनि जोड दिनु पर्यो कि यता यो एडल्ट लिटरेसी भनेर रोडहरूको घोषणा मात्रै होइन यता सरकारी विद्यालयमा कसरी चाहिँ सिकाइ चाहिँ सुदृढीकरण गर्न सकिन्छ भन्ने पनि हुन पर्यो कि यो घोषणा मात्रै गरेर चाहिँ मैले ठुलो धेरै त्यसमा मात्रै हामीले ध्यान दियो भने ठुलो अर्थ नहुन सक्छ हामीले खोजेको त्यो होइन त्यो मात्रै होइन अब भोलिको सन्तान आजका सन्तान तिनीहरूलाई चाहिन्छ नेपालमै बिक्ने अन्तर्राष्ट्रिय बजारमा बिक्ने त्यस्तो जनशक्ति निकाल्न पर्ने छ नि हामी एडल्ट लिटरेसी मात्रै त्यतातिर फोकस गरेर यो यतातिरको अर्को मेजर पाटो छोड्न पनि त भएन नि त
पढ्न लेख्न जान्ने भन्दा पनि सिकाइ बढी साक्षरता मापनको आधार हो भन्ने कुरा त्यो सम्बन्धित निकायले नबुझ्या हो त्यसो भए
होइन नबुझ्या भन्ने कुरा त अब मैले कसरी भनौँ र होइन मैले नबुझ्या भन्न भनेर मैले एकदम क्रिटिकल्ली तर यसलाई यो पाटोलाई जोड दिन पर्ने चाहिँ देखिन्छ कि हाम्रो सिकाइको कुरा गर्ने हो भने असाध्यै हामी सन्तोषजनक
मैले जान्न चाहेको पनि यही हो सिकाइ बढी महत्वपूर्ण हो पढ्न लेख्न जान्नु मात्रै ठुलो कुरो होइन भन्ने कुरा जसरी स्थानीय तहको नेतृत्व गरिरहेकाहरूले प्रदेशको नेतृत्व गरिरहेकाहरूले बुझ्नु कति जरुरी छ भन्ने जान्न चाहेको
हो त्यो त डेफिनेटली नि यसमा त प्रश्नै गर्ने सवालै छैन नि
साक्षरतालाई सिकाइसँग जोड्न हामी कहाँ चुकिरहेका छौँ
होइन यस्तो भयो त्यो एउटा अलिकति इभेन्टको रूपमा यसलाई 6 महिना 1 वर्षका कार्यक्रम गर्ने त्यसपछि डिक्लेयर गर्नेतिरको अलि बढी त्यतातिर तानेको एउटा बाटो देखिन्छ होइन अर्को अब मैले तपाईँसँग कुरा गर्दै गर्दाखेरि हामीले हेर्न पर्ने कता सिकाइको पाटो हेर्दाखेरि म यता प्रौढतिरबाट अलिकति स्कुल शिक्षाको कुरातिर पनि जोड्न चाहन्छु यो प्रारम्भिक बाल विकास भनेर हामी एउटा जग भन्छौँ होइन त्यो जगमा यो एकीकृत सेवाहरू सिकाइको कुराहरू त्यसमा स्वास्थ्यका कुराहरू संरक्षणका कुराहरू पोषणका कुराहरू त्यो पाटोहरू एकदमै जोडिन्छ एकीकृत सेवा भन्छ त्यसले त्यो मानव विकासको जग भन्छ त्यो जगमा हामीले जति धेरै अब अन्तर्राष्ट्रिय डेटालाई नै हेर्ने भने चाहिँ तपाईँले त्यो उमेरमा प्रारम्भिक बाल विकासमा $1 चाहिँ इन्भेस्ट गर्नुभयो भने त्यसको रिटर्न चाहिँ $6-17 रिटर्न हुन्छ भन्ने छ क्या, त्यसको पछिसम्मको सबै लाइफ लङ। अहिले हामीले एडल्ट लिट्रेसी भनेर माथितिर कुरा गऱ्यौँ होइन, तर त्यो एडल्ट लिट्रेसीसम्मलाई हामी राम्रोसँग त्यतातिरलाई इन्भेस्ट भनौँ न, त्यतातिरको अहिले इन्भेस्टमेन्टमा हामी जति खर्च गरिरहेका छौँ, यदि त्यो फाउन्डेसनमा खर्च गरियो भने भोलिका दिनमा त्यो एडल्ट लिट्रेसीतिरको गर्न परेन नि त, हामीले त्यो त जबै डरो गराउन सकियो। अहिले पनि अब तपाईँको कार्मिक बाल विकासमा अब शिक्षा मिनिस्ट्री अफ एजुकेसन साइन्स एन्ड टेक्नोलोजीले चाहिँ 4 वर्षको उमेरलाई भन्छ, तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ त्यो कार्मिक बाल विकासको उमेर भनेको 8 वर्षसम्मलाई लिन्छ होइन। अब यो आफ्नै आफ्नै अब नेसनल र इन्टरनेसनल विविधता छ, तर सरकारकै अहिलेकै तथ्याङ्कलाई हेर्ने हो भने पनि त्यो प्रारम्भिक बाल विकासमा 4 वर्ष उमेर पुगेकाको भरमा 69.99% जस्तो देखिन्छ। भनेपछि अब त्यो अब केटा र केटी बिच पनि अझै फरक छ हेर्नु है, अब बालिकाको 66% देखिन्छ, बालकको 71% देखिन्छ, त्यहाँ पनि विविधता देखिन्छ। अब त्यो जगमा हामीले जग चाहिँ हाम्रो अझै डरो छैन के, त्यही भएर हामी यो म्याथमेटिकल लिट्रेसीका कुरा पढ्न सिक्न व्यवहारमा जोडिएन भन्ने कुराहरू गर्यो नि। अर्को अब यो सिकाइकै कुरा तपाईँले अघि जोडिराखेको भएर मेरो चाहिँ यो एकदमै अब टेक्निकल्ली मापन गर्ने संयन्त्रहरू छन् होइन, स्ट्यान्डर्ड टुल्सहरू छन्, त्यसमा तपाईँको लिट्रेसी न्युमेरेसी अथवा म्याथको साइन्स सबै छ नि, हाम्रो सब्जेक्ट वाइज टेस्ट, अनि हाम्रो यो एजुकेसन रिभ्यू अफिसले स्ट्यान्डर्ड टेस्ट गरेर चाहिँ एउटा टेस्ट गरेर मापन गरेर रिपोर्ट निकाल्ने सिस्टम छ। त्यो गर्दै गर्दाखेरि पनि एकदमै तपाईँ त्यो कक्षा तिनको एउटा मैले सानो तथ्याङ्क नोट गर्न चाहन्छु, कक्षा 3 नेपालीमा रिडिङ कम्पिटेन्सी भन्छ, तर नेपालीको त्यो जुन पाठ्यक्रमले दिएको चाहिँ एउटा सक्षमता छ यो पुरा गर्ने भनेर त्यसको बेसिसमा यो मिनिमम रिडिङ कम्पिटेन्सीको गर्ने चाहिँ जम्मा 45.23% देखिन्छ, अनि गणितको चाहिँ 37.57% देखिन्छ। तपाईँ अझै कक्षा 5 जानुभयो भने त त्यो झनै घटेर नेपालीको 35 गणितको 28 छ। भनेपछि यो एउटा स्ट्यान्डर्ड टेस्टले देखाएको तथ्याङ्कले यो देखाउँछ, अब यो 50% भाइ बहिनीहरू स्कुलमा छन् पढ्न गएर तर त्यो पाठ्यक्रमले जुन जुन कुराहरू एउटा आशा गरे हुन्छ त यो कक्षामा यति भनेर त्यो अनुसारको एकदमै अब तपाईँको 45% मात्रै गरे भनिसकेपछि तपाईँको ठुलो जमात मोर देन 55% त त्यस्तो देखियो नि त, त्यति आधारभूत पनि नभएको हुने छ एकातिर छ। अर्को तपाईँले अब हेर्नुभयो भने थुप्रै सर्टिफिकेट होल्डरहरू बजारमा बेरोजगार भएर हुनुहुन्छ, भनेपछि हामी अलिकति कहाँनिर चुकिरहेछौँ अथवा अहिले पछिल्लो समयमा अलिकति आइराखेको छ यसलाई कसरी व्यवहारसित जोड्ने भनेर सर्टिफिकेट होल्डर हामी युथहरू अथवा स्टुडेन्टहरू पनि गराइरहेछौँ कि, त्यो बजारमा देख्ने नेपालमा देख्ने अन्तर्राष्ट्रिय स्तरमा देख्ने खाले चाहिँ त्यो शिक्षाले त्यो प्रडक्ट दिन पनि सकिरहेको छैन कि। भनेपछि अलिकति क्रिटिकल्ली हेर्ने हो भने हामी शिक्षामा अलिकति अलिकति समग्र ब्रेक थ्रु चाहिन्छ, मैले साक्षरतालाई मात्रै नजोडौँ समग्रतामा हेरौँ।
सिकाइको कुरालाई पनि जसरी हामी आधारभूत तहदेखि नै खोजिरहेका छौँ, अझ हामी कसरी खोजिरहेका छौँ भने बालबालिकाले ल्याएको जिपिएको आधारमा चाहिँ हामी सिकाइ खोजिरहेका छौँ, यो व्यवहारिक हो त?
होइन नि, होइन त, मैले त्यही त भन्दैछु नि, त्यो त होइन नि। अब जिपिएको एउटा तपाईँ भनौँ न, अहिले अब मैले तथ्याङ्क पस्केँ, गणितमा यति ल्यायो भनेर हामी भन्छौँ नि, त्यो गणित उसको क्लासरुमभित्र गणित छ के, उसको कोठा छ, त्यो कनेक्ट छैन होइन, त्यो उसको घरमै तपाईँको भान्सामा गणित छ के, तपाईँ खाना पकाउनुहुन्छ त्यहाँ विज्ञान छ होइन, त्यहाँ बाष्पीकरण हुन्छ, तातो छ, चिसो छ होइन भन्नु न, अनि तपाईँको त्यही चाहिँ तपाईँको रङहरूका कुराहरू छन्, त्यही चाहिँ गन्न सकिने कुराहरू छन्, त्यो हामीहरू शिक्षा र व्यवहारसित चाहिँ हामी जोडिएन कि। अब सानो सानो स्केलमा हामी त्यो कन्सेप्टका कुरामा क्ल्यारिटी गरिएन भने पछाडि पछाडि त्यही त जोडिँदै जाने त भने होइन, सामान्य तपाईँको नेपालीको सामान्य तपाईँको गणितको सामान्य एउटा विज्ञानको पाठ हो र क्लासरुममा पढाइरहेका कुरालाई चाहिँ व्यवहारमा जोडिएन। अर्को म उदाहरण दिन चाहन्छु, म अब यो लामो समयदेखि विगत 10 वर्षदेखि यो बागमती सफाई अभियानमा लागिरहेको भलन्टियरले एउटा अभियन्ता पनि हो होइन, मलाई थाहा छ पाठ्यक्रममा राम्रै छ त्यो 4 वर्गीकरण भन्ने, कुनी नकुनी आदि इत्यादि, तर त्यो बालबालिकालाई त्यो व्यवहारमा कहिले पनि उतारिएन। उसले चक्लेट खाइरहेछ भुइँमा फालिरहेछ। एकजना 12 कक्षामा पढ्ने भाइ आउनुभयो हाम्रो त्यो अभियानमा जोडिनुभयो। उहाँले के भन्नुभयो भने इन्भाइरोमेन्ट साइन्समा 12 कक्षामा अहिले सुरु गर्नुभएको रहेछ, मैले अहिलेसम्म यहाँ आएर मैले जे सिकेँ यो अभियानमा जोडिएर मेरो कक्षामा चाहिँ म त त्यो मैले सैद्धान्तिक ज्ञान मात्रै ल्याएको थिएँ, यहाँ आएर मलाई बल्ल त्यसको वास्तविक चाहिँ ज्ञान मैले यहाँ पाइरहेको छु भन्नुभयो। कि कुनी नकुनी सेग्रिगेसन अब गर्नुपर्ने के हो, कसरी त्यसलाई प्रयोग गर्न सकिन्छ कम्पोस्ट गर्न, त्यस हुनाले हाम्रो पाठ्यक्रममा भएका कुरालाई व्यवहारसित हामीले जोडेर शिक्षालाई बढाउन सकिरहेको छैनौँ। त्यो अलिकति रोटेट टाइपको लर्निङ, वान वे लर्निङ, टिचर सेन्ट्रिक ट्रेनिङ के अरे लर्निङ अथवा त्यो टिचिङ भनौँ लर्निङ पनि भएन।
तपाईँ एउटा गैर सरकारी संस्थाको शिक्षाको सल्लाहकार भएका हिसाबले म यहाँनिर एउटा अर्को कुरा के जोड्न चाहे भने गैर सरकारी निकायहरू जति छन्, गैर सरकारी संघ संस्थाहरू जति छन्, तिनीहरूले साक्षरता विकासका निम्ति गरेको योगदान के हो?
अब यस्तो तपाईँले साक्षरता भनेर अहिले एकदम लिटरेट एडल्ट लिटरेसीलाई कुरा गर्नुभयो कि समग्र शिक्षाको कुरा?
मैले समग्र शिक्षाको कुरा गरिरहेको छु।
अब समग्र शिक्षा, अब एडल्ट लिटरेसीको कुरा गर्ने भने अलि बढी अब नेपालमा ग्लोबल्ली अब अहिलेको पनि तपाईँको जुन अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा चाहिँ यो ट्रान्सफर्मिङ लिटरेसी लर्निङ स्पेस भनेको छ, नेपालीमा ट्रान्सलेट गर्दाखेरि साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण, यो युनिस्कोले अलिकति ग्लोबल्ली लिड गरेर देखिन्छ। युनिस्कोले ग्लोबली नेपालमा पनि अलिकति नेपालमा युनिस्को अहिले यो कम्युनिटी लर्निङ सेन्टर भन्छ सिएलसी होइन, ती मार्फत चाहिँ गर्ने कुरामा सरकारले गरेकोमा चाहिँ सपोर्ट गर्ने हिसाबले युनिस्को एउटा अलिकति यो लिटरेसीमा युनिस्को अब नारा पनि अहिले ग्लोबल नारा नेसनल नारा भएर हामीले त्यही गरिराखेका छौँ होइन। भनिसकेपछि युनिस्को अलिकति त्यो लिटरेसीतिर देखिन्छ। तर अब समग्र शिक्षामा हेर्ने भने अहिले सहयोग गर्ने थुप्रै संस्थाहरू देख्छु मैले।
यो सुन्दाखेरि तितो पनि सुनिएला, गैर सरकारी निकाय वा गैर सरकारी संघ संस्थाहरू पनि तथ्याङ्कै वरिपरि घुमे भन्ने आरोप छ नि।
अब यस्तो हो, तथ्याङ्कै वरिपरि घुमे भन्ने चाहिँ हामी त फिल्डमा काम गर्छौँ। हेर्नुहोस् अहिले मैले फिल्डसित जोडेर कुरा गरिरहेको छु नि, फिल्डसित मैले तपाईँसँग जोड्दै गर्दाखेरि तथ्याङ्कलाई हेर्नुपर्छ, तर तथ्याङ्कको रियालिटी के हो भनेर ग्राउन्डसित बसेर काम गर्नुपर्छ होइन। ग्राउन्डमा बसेर मलाई मेरो आफ्नो के हो भने अब त्यसको स्केल कति होला आफ्नो ठाउँमा छँदैछ, गैर सरकारी संस्थाहरूको पनि आफ्नो लिमिटेसन छ, तपाईँले दुईटा कुरा छुट्याउनुपर्छ। गैर सरकारी संस्था र युएन एजेन्सीहरूमा फरक छ फेरि है, त्यो काम गर्ने तौर तरिका। युएन एजेन्सीले बढी सरकारलाई स्रोत गरेर अहिलेको जस्तै स्कुल एजुकेसन सेक्टर डेभलपमेन्ट प्लान छ त्यसलाई इम्प्लिमेन्टेसन गर्नलाई बढी त्यतातिर अलि जोडबल गरेर गभर्मेन्टकै स्रोतलाई राखिरहेको हुन्छ। अब गैर सरकारी संस्थाहरूले चाहिँ सरकारको त्यसलाई पनि अब एउटा फन्डिङै नदिए पनि सरकारको मिसनमा सहयोग गर्ने अथवा सरकारले गरिरहेका कामहरूमा चाहिँ कहीँ पुगिरहेको छैन भने त्यसलाई चाहिँ यो भएन है भनेर त्यसलाई चाहिँ अलिकति वाचडगको हिसाबले त्यसलाई पैरवी गरेर यो गर्नु पर्यो भनेर सक्षम गर्ने र स्थानीय तहमा गएर स्थानीय गैर सरकारी संस्थासँग स्थानीय सरकारसित मिलेरै काम गर्ने हो। अब हाम्रै कुरा गर्ने भने हाम्रो त अब गाउँपालिका स्तरमा साथीहरू बसेर त्यहीँ बसेर त्यहीँकै सरकारलाई सहयोग गर्ने हिसाबले स्थानीय संघ संस्थासित मिलेर काम गरिराख्नु भएको छ। त्यस हुनाले तथ्याङ्ककै रूपमा घुमे भन्ने कुराहरू पूर्ण त मैले अब त्यो त्यसमा एक हिसाबले एउटा समग्रता छ नि, एनजिओहरू चाहिँ चिल्लागाडीमा डलरहरू गर्छन् अनि सरकारीले काम गर्दैनन् भन्ने त्यस्तो त्यो एक्सट्रिम टाइपका त्यो कमेन्ट्सहरू हुन्छ नि, मलाई त्यो त्यतातिर चाहिँ म जान चाहन्न, त्यो होइन त्यो छैन। तर कहीँ कतै म सबैको ऊ पनि लिन सक्दिनँ, कहीँ कतै त्यस्तो केही भएको छ भने चाहिँ अब जसले गरिराख्नु भएको छ उहाँसँगै यहाँले चाहिँ त्यसको प्रश्न गर्नु होला।
साक्षरतालाई सिकाइसँग जोड्न गर्नुपर्ने कुरा चाहिँ के हो खासमा छुट गरीमा?
गर्नुपर्ने कुरा के हो भने नि मैले सुरुमै भने जो अहिले सबै कुरा तपाईँले अहिले संविधानको संवैधानिक प्रावधान भयो भने यो सबै कुरालाई चाहिँ एउटा कार्यान्वयन गर्ने स्थानीय तहको वस्तुस्थितिमा रहेर त्यहाँको नीति नियम पनि बनाउने कार्यान्वयन गर्ने भनेर स्थानीय सरकारको जिम्मेवारी छ, कानमा छ। भनेपछि हामी सबैको, हामी जस्ता गैर सरकारी संस्था, केन्द्रीय फेडरल लेभलको मन्त्रालय, सबैको हाम्रो जोड कहाँ हुनुपर्छ भने स्थानीय तहको वस्तुस्थिति अनुसार चाहिँ यसलाई काम गर्नलाई त्यहाँ के छ एकदम विविधता छ, अघि मैले भनिसकेँ होइन। समय एकदम हामीले टोल मोडल ब्लाङ्केट एप्रोच लगाएर पनि भएन, ब्लाङ्केट रूपमा रिसोर्स राखेर पनि भएन होइन। स्थानीय सरकारलाई हामीले सहयोग गरेर वस्तुस्थिति अनुसारका योजना गराउने, कार्यान्वयन गर्नलाई सहयोग गर्ने एउटा बाटो। दोस्रो, सिकाइसँग जोड्नका लागि त यो समग्र शिक्षा प्रणाली छ नि, पढाउने शिक्षकहरू होइन अनि घरमा अभिभावकहरू अहिले अब यसित जोड्दै गर्दाखेरि विभिन्न अभियानहरू चलिराखेका छन्। यसले कोभिडको बेलामा पनि राम्रो काम गरे, जस्तै हामीले होम स्कुलिङ भनेर कोभिडको बेलामा गरायौँ, त्यसले एकदमै घरमै अभिभावकले एउटा शिक्षकको भूमिका निभाउने, अभिभावक पनि एउटा पहिलो पाठशाला हामी घर भन्छौँ नि, अभिभावकहरूबाट पनि त्यो साक्षरतै हुनुपर्छ भन्ने छैन, घरमा पढ्ने सिक्ने वातावरण सिर्जना गर्ने भन्ने पाटो भयो। अर्को अब अभिभावक र स्कुलसितको जोडाइ पनि गर्नुपर्ने छ, अहिले एकदम डिस्कनेक्ट छ कि, शिक्षक एकातिर हुनुहुन्छ, अभिभावक हुनुहुन्छ, घरकोले अब स्कुलमा पठाइदिइरहेछौँ भन्नुभएको छ, अघिका मैले व्यवहारिक गरेँ नि, घरमा कसरी बालबालिकाले गणित सिक्न सक्छ, कसरी नेपाली सिक्न सक्छ, कसरी चाहिँ विज्ञान सिक्न सक्छ, पकाउँदा के हुन्छ, बारीमा काम गर्दा के हुन्छ, खेतमा काम गर्दा हुन्छ, अब भनौँ न करेसाबारीमा काम गर्दाखेरि के हुन्छ, बजारमा जाँदा के हुन्छ, त्यो खाले जोडियो भने चाहिँ एउटा चाहिँ के भने सैद्धान्तिक कुरालाई व्यवहारमा जोड्दै जोड्दै बालबालिकाको सिकाइ पनि हुन्छ, शिक्षकलाई चाहिँ साइन्टिफिक रूपले चाहिँ सिकाउने कुराहरू पनि हुन्छ, विविधतालाई हेरेर विविधता अनुसारलाई सम्बोधन गर्ने हिसाबले योजना र कार्यक्रम गर्नु पर्यो।
समय र संवादका निम्ति यहाँलाई रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट हार्दिक धन्यवाद।
हजुर, यहाँलाई पनि समग्र रेडियो नेपालको टिमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
यतिन्जेल हामीसँग हुनुहुन्थ्यो सेभ द चिल्ड्रेनकी शिक्षा सल्लाहकार डाक्टर लक्ष्मी पौडेल। आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सतेगमाए।